أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم میرا نام شبیر رضوی ہے اور آپ کا ہوسٹ یہ پروگرام فکر و نظر آپ کے لیے صدا اور سیما کے لندن کے سٹوڈیو سے لایا جا رہا ہے خوش آمدید آج کی گفتگو ہمارے پروگرام میں جو رہی گی وہ اس تعلق سے ہے کہ یو کے اور یورپ میں جو دوسرے ممالک سے امیگرنٹس آئے ہیں ہجرت کر کر مسلمان یا غیر مسلمان مگر خصوصی ہم مسلمان کے تعلق سے مسلمانوں کے تعلق سے یہ ڈسکشن کریں گے کہ آیا کہ جب وہ اس ممالک میں آئے تھے خصوصاً برطانیہ میں پچھلے 50-60 سال سے جو یہاں پر رہ رہے ہیں ان کا سوسائٹی پر کیا امپیکٹ ہوا ہے اور انہوں نے جو یہاں کے ماحول کو پایا ہے اس سے اپنے بچوں کی کس طرح سے پرورش کی ہے اور سوسائٹی کو کچھ ڈیولپ کرنے کی انہوں نے کوشش کی ہے یعنی کہ مزید آرگنائزیشنز انہوں نے بنائی ہیں مساجد بنائے ہیں سینٹرز بنائے ہیں تو اس سے سوسائٹی پر اور کلچر پر کیا امپیکٹ ہوا ہے ہمارے دو گیسٹ جو آج موجود ہیں یو کے میں کئی برس سے ہیں ہمارے بزرگ ترین میرے بزرگ ہی ہیں سید رضا شبر صاحب السلام علیکم جو یہاں پر 1950 سے یو کے میں رہ رہے ہیں اور دو معروف آرگنائزیشنز ایک ادارے جعفریہ جو پہلا شیعہ یو کے میں آرگنائزیشن ہے اس کے بانیوں میں سے ہے اور دوسرا ادارہ محمدی ٹرسٹ جو پبلیکیشن ہاؤس ہے اور دوسرے پروگرامز کرتے ہیں اس کے بھی بانیوں میں سے قبل یہ آرگنائزیشن شروع کرنے سے پہلے رضا شبر صاحب جو ہے حوزہ علمیہ نجف سے گریجویشن بھی کیا پھر 50s میں جب یہاں پر آئے تو ایل ایس سی سے گریجویشن کرنے کے بعد یعنی کہ انلینڈ ریونیو سروس کے لیے کام کیا کرتے تھے اور پھر اس کے ساتھ مذہبی اور سوشل اور کمیونٹی ایکٹیویٹیز کرتے رہے اور کافی پبلیکیشن بھی کیے انشاءاللہ اس کے بارے میں گفتگو ہوگی آپ سے برادر رحمان ہمارے دوسرے گیسٹ جو ہیں سید تنویر نقوی صاحب ہیں جو یہاں پر کئی برس سے ہیں السلام علیکم تنویر بھائی یہ جو ہے سوئز جو اسکول آف اورینٹل اینڈ افریقن اسٹڈیز ہے وہاں پر ماسٹرز کا پروگرام جو ہندی اور اردو کا ہوتا ہے اس میں لیکچرر ہیں اور اس کے ساتھ ساتھ جو ہے مذہبی ایکٹیویٹیز میں انوالوڈ ہیں رائٹر بھی ہیں کامنٹیٹر ہیں سو آن آپ دونوں کا بہت بہت شکریہ کہ ہمارے ساتھ یہاں پر ہیں آغا صاحب برادر رضا شبر صاحب یہ آپ بتائیے کہ آپ تو یہاں پر 1950 سے ہیں آپ نے کیسا ماحول پایا یہاں پر جب آپ پہلے یہاں پر آئے تھے یو کے میں
بسم اللہ الرحمن الرحیم اگر میں ابتدا اس طرح سے کروں کہ یہاں آنے سے قبل میں عراق میں تھا اور 3 سال میں نجف اشرف میں رہا وہاں تعلیمات حاصل کیں اس کے بعد میں نے سوچا مجھے یاد آئی ایک حدیث رسول اکرم کی جہاں جس میں آپ نے فرمایا اطلب العلم ولو کان بالصین علم حاصل کرو چاہے تم کو چائنا جانا پڑے حالانکہ چائنا مقصد میں کہیں رہو گے اتنی دور جا سکو تو میں نے سوچا کہ کیوں نہ ہم انگلستان جائیں اور وہاں اپنے علم کا اضافہ کریں
یہ 1954
اس وقت میں عراق میں تھا تو 55 میں وہاں سے نکلا میں اور میں سیدھا انگلستان پہنچ گیا
تو 60 سال ہو گئے آپ کو
جی ہاں 60 سال ہو گئے انگلستان پہنچا تو یہاں کا ماحول بالکل مختلف تھا اس وقت ہندوستان یا پاکستان کے بہت شاذ و نادر کوئی رہا ہوگا لوگ بڑے غور سے دیکھتے تھے کہ یہ کون ہے مکان ملنے میں دقت ہوتی تھی لوگ ایڈورٹائز کرتے تھے کہ یہاں فلیٹ خالی ہے یا کمرہ خالی ہے اور ٹیلی فون کر کے جب وہاں پہنچے انہوں نے شکل دیکھی ان کا یہ تو ہمارا آدمی نہیں کہ نہیں اس گون تو اس کی وجہ سے پریشانی تھی تھوڑی
تو یعنی کہ اوپن تعصب ہوا کرتا تھا
ہاں اوپن تعصب تھا بالکل لیکن یہ کہ پھر میں نے یہ دیکھا کہ جب مجھے یہاں رہنا ہی ہے اور میری وائف عراق میں تھی ان کو بھی بلا لیا تو میری ایک فیملی بننا شروع ہوئی تو مجھے یہ خیال ہوا کہ کیا کیا جائے کہ ہمارے بچے جب یہاں پڑھے بڑھے بڑے ہوں تو وہ دین کو بھول نہ جائیں یہ دماغ میں ذہن میں جمع ہوا تھا پہلے سے
اچھا شروع سے جب آپ آئے تھے
بالکل اسی وقت سے جمع ہوا تھا اس لیے کہ چونکہ میں نے نجف میں تعلیمات حاصل کی تھی تو اس کو بھول تو نہیں سکتا تھا اس سے پہلے بھی جب میں علی گڑھ یونیورسٹی میں تھا مسلم یونیورسٹی علی گڑھ میں تو وہاں تو عربی میں گریجویشن کیا تھا تو وہ تعلیمات پوری تھیں اس لیے مجھے یہی خیال ہوا کہ جب میں انگلینڈ میں رہا یہاں بچے پیدا ہوئے تو اگر ان کو ہم نے صحیح راستہ نہ دکھایا تو وہ بہک جائیں گے اور جیسا کہ آپ دیکھ سکتے ہیں کہ بہت سے خاندانوں میں جہاں انہوں نے بچوں کی تعلیمات کو بالکل بھلا دیا، وہاں ان کے بچے بالکل الگ ہو گئے. تو سب سے خراب چیز جو یہاں دیکھی انگلستان میں آنے کی، جس سے میں اپنے کو بچایا، وہ یہ تھا کہ لوگ شراب پینے کے بڑا شوق تھا. جس کو دیکھو وہ
پانی کی طرح پی جاتی ہے.
وہ پب میں گزرے، میں نے پوچھا بھائی یہ کیا ہے، تو ان کا یہاں شراب پیتے ہیں. میں نے کہا ادھر تو جانا ہی نہیں ہمیں. تو اس سے بچا رہا الحمدللہ، اللہ کا شکر ہے کہ اس کو اپنی زبان تک میں نہیں لگایا.
الحمدللہ
ہاں، ذہن میں تھا وہ تو ادھر گھسا ہی نہیں، پہنچا ہی نہیں. اس کے بعد ڈاؤن سال تھے، یہ تھے وہ تھے، ہر چیز سے بچا رہا. چونکہ تعلیم حاصل کرنے کا شوق تھا اس لیے اسی میں منہمک رہا، اور اس کی وجہ سے دماغ اس طرف لگا رہا. پھر دھیرے دھیرے یہ خیال ہوا کہ کیا کیا جائے، کہ کچھ ایسے ادارے قائم کیے جائیں، کوئی ایسا کام کیا جائے جس سے یہاں کے ہمارے جب بچے بڑھیں تو ان کو تعلیمات ملتی رہیں.
اس پر ہم گفتگو ذرا تنویر بھائی سے ایک سوال کر لوں، پھر میں جو ہے مزید آپ سے اس ٹاپک پر. تنویر بھائی، آپ تو 70s میں آئے تھے یہاں پر، اور شبر صاحب جو ہے بتا رہے ہیں کہ 50s کا ماحول کیسا تھا. تو آپ کو یعنی کہ 20 سال کے فرق میں کچھ چیزیں مختلف لگیں یا ایکسپیرینس وہی تھا؟
ہاں، اگر اس کو آپ کمپیئر کریں 2 دہائیوں کے بعد کے حالات کو تو وہ اتنے،
کیونکہ یہ انٹرسٹنگ ہے قصہ، یعنی کہ 20 سال میں کیا فرق ہوا.
بالکل صحیح، اتنی دقتیں نہیں تھیں. بہت ایک دو مرحلے گزر چکے تھے، بہت آسان زندگی ہو چکی تھی نسبتاً. جس وقت کا ذکر پہلے ہوا ہے ابھی، تو اس وقت یقیناً بڑی مشکلات تھیں. مثال کے طور پہ حلال گوشت ایک بہت بڑا مسئلہ تھا شروع میں، جو کہ لیٹ 70s میں بہت آسانی سے حل ہو گیا اور وہ مشکلات نہیں رہیں. اور اس کے علاوہ جو گورے اور کالے میں تعصب کا مسئلہ تھا وہ ختم تو نہیں ہوا تھا، کیونکہ ایک دو مجھے بھی یاد ہے طالب علمی کے زمانے کا، ارلی 70s کا، کہ ایک بڑے بہت بڑے اسٹور سے ہم باہر نکل رہے تھے اور ایک بڑی بھی اپنے ہاتھوں میں کوئی تھیلا یا کوئی پرس لیے ہوئے وہ اندر آنا چاہ رہی تھیں، تو میں نے ان کے لیے دروازہ کھول کے انتظار کیا کہ وہ آ جائیں. تو انہوں نے جو ہے وہ، اور میرے ساتھ میرے ماموں تھے جو پاکستان سے آئے ہوئے تھے، تو انہوں نے ذرا زیر لب کچھ کہا، وہ میں سنا میں نے. بہرحال وہ ماموں ہمارے پوچھنے لگے کہ بھئی یہ بڑی بھی کیا کہہ رہی تھی. میں نے کہا نہیں مناسب میں نے سمجھا، تو انہوں نے اصرار کیا تو میں نے کہا وہ یہ کہہ رہی ہیں کہ تم کالے لوگ اپنے واپس ملکوں کو کیوں نہیں چلے جاتے ہو، آہستہ سے کہا انہوں نے، بڑبڑاتے ہوئے جسے کہتے ہیں ہمارے یہاں. تو اس وقت اتنا تھا، یعنی کہیں کہیں پہ یہ ایسا اتفاق ہوتا تھا. لیکن میں سمجھتا ہوں کہ 50s میں یقیناً بڑی مشکلات رہی ہوں گی، رہن سہن کی، کرائے پہ مکان جیسا کہ ابھی آپ نے مثال لی، اور بھی ایک دو چیزیں ایسی تھیں. لیکن 70s میں ایک دم سے، 72 میں ایک سیلاب آیا تھا لوگوں کا، اور وہ آیا تھا ایسٹ افریقہ کی وجہ سے، یوگانڈا وغیرہ سے لوگ آئے تھے، تو وہ لوگ کیش لے کے آئے تھے اپنے ساتھ.
اچھا، تو مالدار تھے.
انگریز قوم میں اور یورپینز میں تھوڑی بہت، بہرحال لالچ تو ہر قوم میں ہوتی ہے، ان میں بھی تھی. تو جیسے ہی وہ کیش کے ساتھ لوگ آئے تو جلدی جلدی لوگوں نے اپنی چھوٹی دکانیں جو تھیں، چھوٹے کاروبار، مثلا نیوز ایجنٹ کی شاپ یا سویٹ شاپ یا جسے اور جنرل اسٹور وغیرہ کہتے ہیں آپ، کارنر شاپ یہاں، تو وہ بیچنا شروع کر دیں، کیونکہ اس کے ان کو منہ مانگی قیمت مل رہی تھی اور وہ ان لوگوں نے خریدنا شروع کیا. اس سلسلے میں مجھے یاد ہے کہ 1973 یا 74 میں گارڈین کا ایک کارٹون تھا، یہاں کے مشہور اخبار کا، وہ اب تک میرے پاس کٹنگ رکھی ہوئی ہے. اور اس میں یہ تھا کہ سامنے ایک شاپ ہے، اس پہ لکھا ہوا ہے کارنر شاپ، اور اس پہ ایک گورا کھڑا ہوا ہے، اور سامنے اس کے ایشین نے اس سے پوچھ رہا ہے بھائی شاپ بیچو گے، تو وہ کہہ رہا ہے کہ ہاں، اور اپنی گھڑی دیکھ رہا ہے، اور وہ کہہ رہا ہے کہ 5,000 پاؤنڈ، 5,500 پاؤنڈ، 6,000 پاؤنڈ، یعنی ہر سیکنڈ وہ قیمت بڑھا رہا ہے. تو یہ گارڈین نے وہ کہ اتنا پیسہ آ رہا ہے، تو وہ تھوڑی سی آسانی اس نے پیدا کی تھی زندگی میں، اور اس سے تعصب کم ہوا تھا. اور اسی کے ساتھ ساتھ جو ینگ اور کم عمر بچے آئے تھے ان فیملیز کے ساتھ، انہوں نے پڑھنے لکھنے کی طرف توجہ دی، جن کو بہرحال جن فیملیز کو توفیق ہوئی انہوں نے جو ہے وہ پروفیشنل ایجوکیشن یا یونیورسٹی کی طرف. تو اس زمانے کے جو گریجویٹس نکلے انہوں نے یقیناً ایک طرف اپنی مادی زندگی کی طرف بھی توجہ دی اور اپنا استحکام پیدا کیا زندگی میں، دوسری طرف اس سے اچھے سوشل ورکر اور اچھے یعنی خدمتگار قوم کے لیے مہیا ہو گئے. یہ تبدیلی جو تھی یہ 70s کے بعد شروع ہوئی. اور جیسا کہ ابھی شبر صاحب نے فرمایا کہ بہت کم تھے لوگ اس سے پہلے، بہت یعنی تعداد ان کا تھی ایک دو لوگ کہیں فیملی کسی ایک شہر میں. 72, 73 اور 74، اس کے بعد پھر ایک मतलब रेला आ गया तो तादाद एकदम से बढ़ गई, खास खास शहरों में, मसलन लंदन है, लेस्टर है, पीटरबरो है और इस तरह बर्मिंगम वगैरह। तो इसमें इससे ये फायदा हुआ कि वो आए तो मुख्तलिफ मुल्कों से थे, दो तीन ईस्ट अफ्रीका की मुख्तलिफ कंट्री से, लेकिन सब उर्दू बोल लेते थे, उर्दू समझ लेते थे। तकरीबन उसमें से 90% या शायद कुछ कम मुसलमान थे। तो सोशल वर्क और इदारे, कौमी इदारे और मजहबी इदारे जल्दी जल्दी वजूद में आए।
सही
उसी सिलसिले में जब आप देखते हैं कि ये शुरू का सबसे पहला इदारा जाफरिया है या मोहम्मदी ट्रस्ट है, तो इनकी जो खिदमात हैं ये उस रेले को फीड कर सके क्योंकि मौजूद थे पहले से।
सही, शुक्रिया तन्वीर। आपने ये जो कंट्रास्ट बताया कि 20 साल में जो फर्क हुआ, शबर साहब, ये जो 50s में जो लोग आए थे यहाँ पर, रीडिंग से ये पता चलता है, रिसर्च से, कि ज्यादातर जो लोग आया करते थे उस पीरियड में, वो स्टूडेंट की सर वीजा पे या इस पढ़ाई के लिए आते थे और वापस अपने मुल्क चले जाते थे ज्यादातर तादाद में। उनमें से बहुत कम यहां पर रहा करते थे। और जहां तक मजहबी और कल्चरल एस्पेक्ट था, लोगों के घरों पर प्रोग्राम हुआ करते थे, कोई यानी कि ऑर्गेनाइजेशनल सेटअप नहीं था 50s में। यकीनी तौर पर 60s में शुरू हुआ होगा वो, और मुझे भी याद है मेरा बचपन है, क्योंकि हम खुद यहाँ पर 60s में आए थे। वालिद साहब जब आए थे, जो आपके साथ इदारे जाफरिया में हुआ करते थे, और जो अगेन पहला शिया मदरसा जो यूके में शुरू हुआ था, तो ये ऑर्गेनाइजेशंस बनाने का शऊर कैसे पैदा हुआ?
अब ये मैं इसकी तारीख आपको बताऊं, और इसमें मैं और आपके वालिद जाफर हुसैन साहब मरहूम और चार पांच और सादिक शाह काजमी और कई और लोग थे, हमको ये पता था। ये 1964 की बात है कि
तो
हमने
ये
ये
भी 50 साल हो गए
जी हाँ, हमने ये
64।
सुना कि अल्लामा रशीद तुराबी साहब यहाँ तशरीफ तो लाए हैं, जो पाकिस्तान के बहुत मशहूर जाकिर थे। तो
सही,
हम लोगों ने कहा चल के उनसे मिलें। तो मैंने एक कॉन्स्टिट्यूशन लिखा कि एक इदारा यहाँ कायम किया जाए और उसका ये हो, उसका नाम अहले बैत एकेडमी रखा था। हम पहुँचे, अल्लामा रशीद तरावी से मिले, बड़े खुशी से मिले, हम लोगों से उनसे जिक्र किया और उनको सामने कॉन्स्टिट्यूशन रखा। कहने लगे मियाँ बहुत अच्छा है ये, तुमने नाम बड़ा अच्छा रखा है अहले बैत एकेडमी, लेकिन ये कि फिर इससे ये होगा कि सिर्फ शियों का हो जाएगा इदारा, तमाम मुसलमान लोग शायद इससे कतरते रहें।
अच्छा, विजन तो उनका यही कि
हाँ,
बहुत
उन्होंने
अच्छा।
कहा। तो उन्होंने एक नाम सजेस्ट किया, उन्होंने कहा इदारे जाफरिया क्यों न रखो, ये अल्लामा रशीद तरावी का नाम था। चाँच उसको हम लोगों सब ने देखा, और देखने के बाद फिर उन्होंने मुझसे और सादिक शाह काजमी और रूम से कहा कि तुम एक कॉन्स्टिट्यूशन लिखो। चाँच हमने एक कॉन्स्टिट्यूशन लिखा और इदारे जाफरिया के नाम से उसको रजिस्टर्ड कर लिया चैरिटी से 1966 में।
अच्छा,
उस ज़माने में रजिस्टर्ड हो गया, और उसके बाद फिर ख्याल हुआ कि अब धीरे धीरे कोई
तो यानी
हमारे
कि ये पहला
जी हाँ ये
शिया
पहला
यूके
शिया
में।
इदारा था
अच्छा
जो कायम हुआ, लेकिन चूंकि यहाँ पर कोई इमारत नहीं थी, बिल्डिंग
जी,
नहीं थी, तो हम दूसरों के घरों में जा जाके वहाँ
सही,
एक छोटा सा मदरसा, संडे को बच्चे कुछ आके पढ़ लेते थे, जिसमें आपके वालिद मरहूम उन्होंने अपने बेसमेंट में एक बनाया था, वहाँ ही बच्चों की तालीमात दी जाती थी। आप तो
सही।
छोटे से रहे होंगे माशाल्लाह वहाँ तो
इंशाल्लाह, अब मुझे एडवाइस दी जा रही है कि ब्रेक होने वाला है, तो हम छोटा सा ब्रेक लेते हैं
हाँ
ब्रदर शब्बर, फिर दोबारा
जरूर
इंशाल्लाह गुफ्तगू। नाजरीन, इंशाल्लाह वक्फे के बाद आपसे फिर दोबारा मुलाकात होगी।
खुदाया
नाजरीन सलामुन अलैकुम। तनवीर भाई, वक्फे से पहले हम ये गुफ्तगू कर रहे थे कि एक तो जिस तरह से इमिग्रेंट्स यहाँ पर आए बैरूनी ममालिक से, तो यहाँ पर जब वो आए तो कुछ दुश्वारियाँ पाई उन्होंने, भले वो 50s में या 60s में 70s में हो। तो ये जो हिजरत कर यहाँ पर आए, उन्होंने किस तरह से अपने आप को यहाँ पर अडॉप्ट किया? आया कि वो अपना कल्चर भूल गए या इस कल्चर के साथ डूब गए, क्या हुआ उनका उनका हाल जो है?
मौजू आपका बहुत दिलचस्प है। इसको अगर आप वसी पस मंजर में देखें तो दुनिया की जितनी भी तहजीबें हैं वो हिजरत की मरहून मिन्नत हैं, और जितने भी तालीमी इदारे, बड़े बड़े बड़ी दुनिया की इमारतें, ये किसी न किसी बड़ी हिजरत के नतीजे में वजूद में
आती हैं। बहुत ही इंटरेस्टिंग बात फरमा रहे हैं।
अगर आप बहुत पीछे चले जाएं और पैगंबर हजरत इब्राहिम सलामुल्लाह अलैह की जिंदगी से देखें तो अल्लाह ने उनको डायरेक्शन दिया हिजरत करने का। और हिजरत के साथ एक चीज और भी है, तारीख में जब हम गहरा मुतालिया करते हैं तो हमको ये मिलता है कि हर तहजीब जो है वो किसी न किसी वादी से उभरती है। यानी उसको हिजरत करने वाले को अल्लाह ने यह भी हुक्म दिया है किसी मखसूस जगह पे जाने का, और वो जगह हमेशा डीप डाउन कहीं गड्ढा होता था, तो उसमें से वो उभरती है। ये कुदरती निज़ाम है। चाहे आप खाने काबा के आबाद होने की तारीख का मुतालिया कर लें कि वो वहाँ से हिजरत करके जनाब इब्राहिम आए और अपनी बीवी और अपने बेटे को छोड़ गए, ये तो एक रुख है। और दूसरा रुख ये है कि इसमें कोई ना कोई इंसानी कैरेक्टर ऐसा आपको मिलेगा कि वो इंसानी गरोह के दबे कुचले और निचले हिस्से से उसका ताल्लुक होगा।
सही।
मसलन इसमें आप देखिए कि हम अब सभी हज करने जाते हैं, बहरहाल जिनको अल्लाह तौफीक देता है और जो नहीं गए हैं जाएं हज करके आए। ये पूरा हज जो है वो सिर्फ एक माँ और बेटे की स्टोरी है।
सही।
और एक हिजरत की यादगार है और एक मुकम्मल तहजीब है। जब आप इसमें गौर से देखें तो जनाब हाजरा और जनाब इस्माइल, ये दो यूनिट हैं, दो शख्सियात हैं। इसमें जनाब हाजरा जो हैं वो इथोपिया की रहने वाली, शादी होने से पहले जनाब इब्राहिम से, बहरहाल एक रूलर की बेटी, बादशाह की बेटी है जो भी, लेकिन एक कनीज के हिस्से से और फिर वो बीवी बनती हैं। तो आज भी अरब जो है वो दूसरे दर्जे का शहरी समझते हैं इथोपिया वाले को, लेकिन अल्लाह ने उस कनीज को जो कि अल्लाह की खास कनीज थी और उसने हिजरत की तकलीफ उठाई थी अल्लाह के रास्ते में, उसके सारे अमल को एक पूरा कल्चर बना दिया, इबादात में मुंतकिल कर दिया।
तनवीर, मेरा जो रुख यह था कि यूके में जब आए, मजीद आप जो गुफ्तगू कर रहे हैं बहुत ही यानी कि अहम है, मगर उसके साथ साथ जो नतीजा मैं यानी कि हमारे नाजरीन को शायद इंटरेस्टिंग लगे कि यूके में जब आए तो अक्सर ये कहा जाता है, स्पेशली कैपिटलिज्म का ये चैलेंज है कि हमें 3 जनरेशन दे दो हम तुम्हें तबाह कर देंगे।
सही।
ओके, तो आया कि ये सिचुएशन मुसलमानों में पाई जा रही है कि वो अपने मजहब से दूर हो गए 3री जनरेशन पे रहने के बावजूद यहां पर, या मजीद यानी कि मजहबी गहराइयां उनमें पाई जाती हैं? अब
मैं अभी वहीं पे आने ही वाला था। मिसाल मैंने इसलिए दी कि जो दिक्कतें तकलीफें होती हैं वो हमेशा फैमिली लाइफ में होती हैं। आप रजा शब्बर साहब से मालूम करेंगे, जब वो आए होंगे तो अकेले रहना आसान होता है नए माशरे में, लेकिन जब आपके साथ बीवी भी हो, बच्चे छोटे छोटे हो, तो फिर प्रॉब्लम्स बिल्कुल डिफरेंट होती हैं।
सही।
आप उनको फेस करते हैं, वो कलेक्टिव प्रॉब्लम्स होती हैं। तो उसकी मिसाल अल्लाह मैं यहां देना चाह रहा था कि हिजरत की जो मिसाल है, जितनी तकलीफें और दिक्कतें और परेशानियां थी वो सब अल्लाह ने इकट्ठी कर दी इस फैमिली के लिए, तो हमको इंस्पायरेशन ताकि उनसे वो मिसाल सामने आए। तो जिन लोगों ने उससे यानी तकवियत हासिल की उनको शायद कम दिक्कतें हुई होंगी इस मुआशरे में, क्योंकि
ये हजरत इब्राहिम का और उनके खानवादे का वाकई
फैमिली के लिए, यानी वहां कोई बात करने को तो है ही नहीं कोई, और उसके बाद जो है भी वो उनको लिफ्ट नहीं करा रहा है आजकल की जमान में। तो कितनी जहमतें हैं, पानी नहीं है,
सही,
कोई यानी इंतजाम नहीं है, कोई जिंदगी नहीं है, तो उसमें से उन्होंने कैसे यानी सुरखुरू होकर एक पूरी तहजीब की बुनियाद रख दी।
यानी कि कोई अगर दूसरे मुल्क जाए वहां पर दुश्वारियां अगर आए तो ये वाकया अगर याद रखे तो उसके लिए
अपने
अपने
उसूलों पे कायम रहने में मदद मिलती है।
सही सही
यानी इससे अगर आप थोड़ा सा वो हासिल करें तो देखेंगे कि आपको वो अपनी मुश्किलात छोटी लगने लगती हैं। तो जो लोग आए थे उनके अगर बैकग्राउंड में ये तारीख हमारी थी, क्योंकि आप अपनी तारीख से कोई भी अपनी तारीख को तर्क नहीं कर सकता। जो लोग अपनी तारीख नहीं पढ़ते उनको दूसरे की तारीख पढ़नी पड़ती है। तो तारीख एक ऐसी चीज है। तो इंसान की जिंदगी के असल में तीन जुज होते हैं, एक उसकी जबान होती है, एक उसका कल्चर होता है, एक उसका मजहब होता है। ये तीनों चीजें मिलकर उसकी शख्सियत उभरती है इन तीनों से। इसमें से जो चीज भी उसकी कमजोर होगी शख्सियत उसकी नामुकम्मल रह जाएगी। और ये तीनों चीजें इस वाकये में जो मैंने जनाब हाजरा का दिया ये मिलता है। जो जबान वो बोलती थी वही कुरैशी बेहतरीन जबान कहलाई, वो आज अरब उस पर फख्र कर रहे हैं, हालांकि वो अरब नहीं थी। जो भी जबान वो अपने बेटे से बोली उसकी बुनियाद पड़ गई। जो भी उन्होंने रसूमात या इबादत या तरीका इख्तियार किया जिंदगी का, वो आज अल्लाह ने हमारी जिंदगी का जिस बनाया हुआ है। मुश्किलात जो उनको आई वो उन्होंने फेस की, उसमें वो हमारे लिए मिसाल है। तो हम लोग जब यहां आए थे या हमसे पहले या हमारे बाद जो लोग आए हैं उनको सबसे पहले तो तालीमी निजाम का एक यानी घर का निजाम हमारा बिल्कुल मुख्तलिफ होता है, जैसे हम मदरसे वगैरह में जो चीजें पढ़ाते हैं और यहाँ की सेकुलर जो एजुकेशन है वो थोड़ी सी मुख्तलिफ होती है। मुझे याद है जब मैं यहाँ आ रहा था तो हमारे अंग्रेजी के प्रोफेसर करार हुसैन साहब कराची यूनिवर्सिटी में जो अंग्रेजी के प्रोफेसर थे, बाद में वो बलूचिस्तान यूनिवर्सिटी के वाइस चांसलर भी हो गए थे, मुझसे उन्होंने दो जुमले कहे थे। कैसे बेटा, सिर्फ दो बातें मैं तुमसे कहना चाहता हूँ। तुम जा तो रहे हो, मैंने सारी जिंदगी अंग्रेजी पढ़ाई है, मुझे अंग्रेजी अदब में लफ्ज गैरत का तर्जुमा नहीं मिला। मैं उस्ताद रहा हूं 32 बरस अंग्रेजी पढ़ाने के बाद, तुमको ये बता रहा हूं, तो ये वहां नहीं मिलेगी तुमको, क्योंकि उनकी डिक्शनरी में है ही नहीं इसका मुमासिल। और जो हमारे यहां बेवकूफी का निशान है वो उनके यहां अकलमंदी का निशान है। तो कहने का यानी आउल, तो कहने का मकसद उनके ये था कि वो लोग बिल्कुल अपोजिट हैं। तो तुम अपनी बातें अपनी चीजों को की हिफाजत करना और उनके साथ बिल्कुल अलग थलग भी ना रहना, ये उन्होंने मुझे मुख्तसर।
ये बहुत अच्छा पॉइंट है शबर साहब। तो यानी कि एक तरफ तो जैसे तनवीर भाई ने बताया कि कॉन्ट्रडिक्शन है, एक तरफ जो है फासला है एशियाई और मुस्लिम ममालिक से जो लोग यहां पर आए मजीद यूके में रहने के लिए, वो फासला किस तरह से दूर किया फैमिलीज ने और लोगों ने सोसाइटी में रहते हुए?
इसकी सबसे बड़ी मिसाल मैं वो दूंगा, हिस्ट्री में बैक जाइए जाओ, कि जब हज़रत अमीर अलैहिस्सलाम खलीफा राशिद हुए तो आपने हिजरत की, आपने मदीना छोड़ कर कूफे में आके बसे। और आपका कौल नहजुल बलागा में मौजूद है, आपने कहा कि मैं यहाँ इसलिए हिजरत करके आया हूँ ताकि इस्लाम की तबलीग यहाँ से आगे बढ़ सके। इसलिए उस वक्त तक इस्लाम आगे बढ़ चुका था लेकिन लोग जानते नहीं थे कि इस्लाम क्या है।
तो यानी कि नुक्ता यह है कि अगर हम कहीं भी जाते हैं मुसलमान की होने की हैसियत से, चाहे वो लंदन हो या पेरिस हो या फ्रैंकफर्ट या न्यूयॉर्क, कहीं पर भी जाते हो तो हमारी मजहबी और कल्चरल फिक्र चेंज नहीं होनी चाहिए, ये मजीद आपका। मगर चैलेंज तो सोसाइटी का यही होता है कि जो होस्ट सोसाइटी होती है, जो जिस मुल्क में जाके बसते हैं उनका चैलेंज ये होता है हम आपको चेंज कर देंगे। तो उस सिचुएशन को किस तरह से प्रोटेक्ट किया जाता है?
बिल्कुल ठीक कहा आपने, लेकिन ये कि अगर हम खुद हमारी तहजीब में कुछ कमजोरियां होती हैं कुछ अच्छाइयां होती हैं, तो हमको ये चाहिए कि अच्छाइयों को अपने पास बना लें और कमजोरियों को दूर कर दें। यही हमने किया। जब हम इंग्लिस्तान में आए तो हमने कहा कि देखो भाई, लोगों ने कहा कि उर्दू बोलो नहीं छोड़ दो। मैंने कहा चलो, अगर उर्दू पाकिस्तान या हिंदुस्तान की ज़बान थी तो यहाँ की ज़बान अंग्रेज़ी है, लेकिन हमको इस्लाम की ज़बान नहीं छोड़ना चाहिए, लिहाजा अरबी पढ़ना चाहिए। चूँकि मेरी तालीम भी अरबी की थी तो मैंने ये किया कि ऐसे मदरसे कायम किए जाएँ जहाँ अरबी भी पढ़ाई जा सके या दीनियात भी पढ़ाई जा सके। और इसमें मैं आपको एक वाक़ा सुनाऊँ 1964 का। उस वक्त हमने सुना कि अल्लामा रशीद तुरावी मरहूम यहाँ तशरीफ लाए हैं, तो हमने कहा हम जाके उनसे मिलें। चुनांचे हम 6-7 आदमी, जैसे मैंने अभी जिक्र किया था, पहुँचे वहाँ, उनसे जिक्र किया तो उन्होंने कहा कि इदारे जाफरिया बनाया जाए जहाँ आप पढ़ाना शुरू करें बच्चों को।
अच्छा, एजुकेशन।
हाँ, एजुकेशन अच्छा, दीनियात पढ़ाएं, अगर हो सके तो अरबी की भी तालीम धीरे धीरे देते रहें। इसी सिलसिले में फिर हमने सोचा कि यहाँ ادارہ جعفریہ قائم ہو گیا، یہاں مجلسیں ہو جاتی ہیں، میلاد ہو جاتے ہیں، تھوڑی بہت تعلیم ہوتی ہے لیکن بہت باقاعدہ نہیں ہو پاتی، تو کیا کیا جائے؟ تو ایک مرحوم راجہ محمود آباد بھی یہاں آ گئے تھے، وہ بھی عراق میں تھے، عراق سے یہاں آئے تھے، مجھ سے ان سے ملاقات عراق سے تھی، تو میں نے ان سے جا کے ملا، میں انہوں نے کہا کہ یہ حالات ہیں، کیا کیا جائے؟ تو انہوں نے کہا ایک ادارہ ایسا کام کیجئے جہاں آپ کتابیں چھاپنا شروع کریں، اور انہوں نے نام سجیسٹ کیا محمدی ٹرسٹ۔
اچھا، اس بنا پر
تو یہ ان کا سجیشن تھا، اور اس سے بنیاد پڑی محمدی ٹرسٹ کی، جس میں ہم نے کیا کیا کہ ٹرانسلیشنس کرنا شروع کیے، ترجمے کرنا شروع کیے قرآن کے، نہج البلاغہ کے، صحیفہ سجادیہ کے، تو یہ بڑی بڑی کتابیں تھیں، ان کے ترجمے ہوئے، اس کے بعد کتابیں علماء کو بلایا، اسکالرس کو آل اوور دا ورلڈ، امریکہ سے آئے، یہاں سے تھے، انڈیا پاکستان سے، اور انہوں نے کتابیں لکھی، ان کتابوں کو لوگوں کو پیش کیا کہ بھائی دیکھو یہ کتابیں موجود ہیں اور ان کو پڑھو، اس سے علم حاصل کرو، اس سے گہرائی حاصل ہوگی، مدرسوں میں جاؤ گے ٹھیک ہے سن لو گے بھول جاؤ گے بعد میں، لیکن اگر گھر میں کتابیں ہیں تو اپنے بچوں کو تعلیم بھی دے سکتے ہو، ان کو بتا بھی سکتے ہو دین کیا ہے اور کیا نہیں ہے۔ حالانکہ میں آج کل دیکھ رہا ہوں کہ اب وہ کتابیں آؤٹ آف وے ہو رہی ہیں، اس لیے کہ وہ ٹیبلٹس آ گئی،
جی جی جی، الیکٹرانک ہر چیز،
جی ہاں الیکٹرانک، تو اس کے لیے ہم نے کیا سوچا ابھی ریسنٹلی محمد ٹرسٹ کی چھوٹی کتابیں چھاپی جائیں،
اچھا،
تاکہ جو لوگ ان کو ڈاؤن لوڈ کرنا چاہیں تو ٹیبلٹ۔
آپ نے خود بھی تو کئی کتابیں لکھی ہیں،
یہاں میں نے مثلا یہ کتاب موجود ہے،
جی،
اسٹوری آف دی ہولی کعبہ ہے،
جی،
جو چہاردہ معصومین کی کتاب ہے،
ہاں بالکل دکھائیں،
آپ یہ دیکھیں، یہ کتاب ہے چہاردہ معصومین کی، جس میں لوگ نہیں جانتے تھے کہ 14 معصوم ہیں کون،
صحیح،
تو اس کتاب میں مختصر بہت ہی آسان لفظوں میں پوری سوانح عمریاں لکھی ہیں، اسی لیے میں نے اس کا نام اسٹوری آف دی ہولی کعبہ رکھا،
صحیح،
اس لیے کہ ہولی کعبہ کا مطلب یہ ہے کہ جہاں کعبہ تھا اس کا نام تو کچھ لوگوں نے اپنا اپنے خاندان کے نام سے پورا ملک ہی بدل دیا،
جی جی،
حالانکہ وہ حجاز و نجد تھا،
صحیح،
تو حجاز میں مکہ تھا اور مدینہ تھا، تو اسی لیے میں نے اس کا نام ہولی کعبہ رکھا، دیکھو کعبے کے لوگ یہ ہیں، 14 معصومین، کوئی اور نہیں ہے، تو وہاں اس میں میں نے جناب رسول خدا کی مختصر سی تاریخ لکھی، پھر جناب سیدہ کی، پھر جناب فاطمہ کی، پھر 12 اماموں کی تاریخ لکھی، تب جو لوگ پڑھتے ہیں اس سے سمجھ میں آنے لگتا ہے کہ ہاں یہ لوگ ہیں موجود۔
صحیح، بہت بہت شکریہ تنویر بھائی، ہمارا آج کا پروگرام ختم ہو رہا ہے، تو بس صرف کوئک یعنی کہ 30 سیکنڈ میں اگر آپ یہ بتا سکیں مجھے کہ بیرونی ممالک میں جو مسلمان ممالک میں جو ہو رہا ہے مڈل ایسٹ میں، اور یہ اس کا اثر یہاں پر مسلمانوں پر کیا ہو رہا ہے؟
ہاں
آئی نو لمبا ہے، مگر اس کو آپ کوشش کریں گے 30 سیکنڈ میں مجھے جو ہے
مڈل ایسٹ میں جو کچھ ہو رہا ہے وہ ریئیکشن ہے تعلیم کی کمی کا، اس کی وجہ وہی ہے جو ہم لوگوں نے یہاں شروع میں آ کے تعلیمی ادارے قائم کرنے کی کوشش کی، جب تک کہ معاشرے سے جہالت نہیں دور کی جاتی اس کا انجام وہی ہوتا ہے جو ہم دیکھ رہے ہیں، چاہے وہ عراق ہو چاہے افغانستان۔
صحیح، بہت اچھا خلاصہ دیا آپ نے۔ ناظرین، آج کا ہمارا پروگرام فکر و نظر ختم ہوتا ہے، بہت بہت شکریہ، ملاقات ہوئی ہمارے دونوں گیسٹ کا، شکریہ سید رضا شبر صاحب، آپ کا شکریہ سید تنویر نقوی صاحب، آپ کا شکریہ کہ آپ آئے۔ ناظرین، انشاءاللہ اگلے وقت کے لیے اجازت دیں، شبیر رضوی کو ملاقات ہوگی پھر، خدا حافظ۔